أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. هو الذي أنزل عليك الكتاب منه آيات محكمات هن أم الكتاب وأخر متشابهات فأما الذين في قلوبهم زيغ فيتبعون ما تشابه منه ابتغاء الفتنة وابتغاء تأويله وما يعلم تأويله إلا الله والراسخون في العلم يقولون آمنا به كل من عند ربنا وما يذكر الا اولو الالباب. اہم ترین آیت ہاں جی سورہ آل عمران کی آیت نمبر 7. هو الذی انزل علیک الکتاب. کتاب کا ہم نے بتایا, نزول کی بھی اقسام بتائیں. علوم قرآنی کے لحاظ سے دفعی اور تدریجی میں تقسیم ہوتی ہیں, اور ایک دفعہ تجافی اور تجلی میں بھی نزول کی تقسیم ہوتی ہے. آیات کی بھی قسمیں بتائیں. آیات دو قسموں کی ہیں. آیات لفظیہ ہیں. آیات لفظیہ وہ ہیں جو آیات تکوینیہ پہ دلالت کرتی ہیں. آیات تکوینیہ وہ ہیں جو خدا کے وجود کو ثابت کرتی ہیں. ٹھیک, اب محکم سے کیا مراد ہے؟ هو الذی انزل علیک الکتاب منہ آیات محکمات. اس نے, وہ ہے جس نے نازل کی تم پر کتاب, اس میں سے آیات محکمات ہیں. محکم کہتے ہیں مستحکم کو, پائیدار کو, مضبوطی کو, کہ جس میں کوئی حق و باطل کی ملاوٹ نہیں, صریح, واضح, مستحکم, متشابہ یعنی حق اور باطل کے ساتھ ملاوٹ, مبہم, غیر واضح. اب سوال یہ ہے, کیا یہ ممکن ہے کہ قرآن کریم جو خود واضح ہو, خود روشن ہو, خود جو واضح ہو وہ غیر واضح بھی ہو, غیر روشن بھی ہو, تاریک بھی ہو؟ یہ کیسے ممکن ہے کہ قرآن کریم میں متشابہات ہوں؟ بس اس کو آج حل کریں گے کہ متشابہات کو انسان اگر تنہا دیکھے, تنہا متشابہات کو اگر نظر ڈالے تو وہ انحراف میں آ سکتا ہے, وہ گمراہی میں آ سکتا ہے. لیکن اگر متشابہات کو پلٹائے کس کی جانب؟ محکمات کی جانب, تو وہ متشابہات بھی محکمات بن جائیں گی. بس قرآن کریم میں اس حوالے سے کوئی متشابہات ہے ہی نہیں, کوئی غیر واضح چیز ہے ہی نہیں, کوئی غیر واضح آیت ہے ہی نہیں. بس متشابہات کو پلٹائیں کہاں ہم؟ محکمات کی جانب. بس یہ ممکن نہیں ہے کہ آیا قرآن کریم کی بعض آیات ہدایت کریں اور بعض آیات گمراہ کریں, یہ ممکن نہیں. بس کیسے, اس کو آپ واضح نہیں کہہ سکتے, اسے آپ مبین نہیں کہہ سکتے, اسے آپ نور نہیں کہہ سکتے. نور کب کہیں گے؟ جب تمام کا تمام قرآن کیا ہو, روشن ہو, تمام کی تمام آیات کیا ہیں, ہدایت کریں انسان کی. اب سوال یہ ہے کہ تشابہ ہے کس میں, یہ متشابہات ہیں کس میں؟ تین چیزوں کو اہم سمجھیے گا, یہ شاید آپ کو مشکل لگے. ایک لفظ, ایک معنی, ایک مستاق. لفظ, معنی, مستاق. قرآن کریم لفظ اور معنی کے لحاظ سے واضح ہے. قرآن کریم لفظ اور معنی کے لحاظ سے مصداق. مثال کے طور پہ, بل یداہ مبسوطتان, بلکہ اس کے ہاتھ کیا ہیں؟ کھلے ہیں, وسیع ہیں, اس کے کشادہ ہیں اس کے ہاتھ. اس ہاتھ سے مراد کیا ہے؟ آپ کو لفظ کا بھی پتا ہے کہ اسم ہے, اس کا معنی بھی پتا ہے کہ اس سے مراد دو ہاتھ ہیں. یدا سے مراد کیا ہے؟ ہاتھ ہے. اب اشتباہ کس میں ہے کہ یہ ہاتھ کون سا ہاتھ ہے, ظاہری ہاتھ ہے یا مانوی ہاتھ ہے؟ ہاں جی, ظاہری ہاتھ کیا ہے کہ یہ مادی ہاتھ, مانوی ہاتھ کیا ہے؟ آپ کہتے ہیں کہ ہمارے ہاتھ بڑی جگہ پہ پہنچے ہوئے ہیں, یعنی مراد کیا ہے کہ ہماری بڑی قدرت ہے. بس ہاتھ دو قسموں کے ہیں, اشتباہ یہاں ہے. اس اشتباہ کو دور کون کرے گا؟ محکم آیت. بس قرآن کریم خود اپنی تفسیر کرتا ہے, قرآن کریم اپنی تفسیر خود کرتا ہے، کسی کا محتاج نہیں. اگرچہ اس تفسیر کو سیکھنے کے لیے ہم محتاج محمد اور آل محمد کے ہیں، ہم محتاج ہیں، قرآن کسی کا محتاج نہیں. ہم کیا کہہ دیتے ہیں، ہم اپنی محتاجی کو کسی اور پہ نہ لگائیں. فاسألوا اہل الذکر، بس تم سوال کرو اہل ذکر سے، سوال ہم نے کرنا ہے، کسی اور نے نہیں کرنا. بس قرآن اپنی تفسیر خود کرتا ہے. تب یہ علیہ السلام فرماتے ہیں کہ قرآن کی بعض آیات بعض کی تفسیر کرتی ہیں، نہج البلاغہ میں بھی ہے، کنز الامال میں بھی ہے. بس قرآن کی بعض آیات بعض کی کیا کرتی ہیں، تصدیق کرتی ہیں. ٹھیک، اب محکمات کو کہا کیا گیا، محکمات کو کہا گیا هو الذي انزل عليك الكتاب منه آيات محكمات هن ام الكتاب. یہ ام الكتاب ہیں، یہ ام الكتاب ہیں. ام کسے کہتے ہیں؟ ہاں جی، ام کی تعریف کیا ہے؟ ہاں جی، ماں کی تعریف کیا ہے؟ ماں کی تعریف کر رہے ہیں. ہاں جی، ماں ام سے مراد یہ ہے کہ کسی چیز کی تربیت اور اصلاح کرنے میں جو بنیاد ہو اسے ام کہتے ہیں. کسی چیز کی تربیت اور اصلاح کرنے میں بنیاد، جو بنیاد ہو اسے کیا کہتے ہیں؟ ماں کہتے ہیں. بس یہ محکمات کس کی مائیں ہیں، کس کی تربیت کی بنیاد رکھتی ہیں؟ متشابہات کی. بس متشابہات کو کہاں پلٹایا جائے؟ اگر متشابہات کو محکمات بنانا چاہتے ہو تو کہاں پلٹاؤ؟ محکمات کی طرف پلٹاؤ. بس ضروری ہے. بس ام کسے کہتے ہیں؟ ام سے مراد ہی اصول ہے، بنیاد ہے کسی چیز کی تربیت اور اصلاح کرنے میں. بس کس کی یہ تربیت کرتے ہیں، کس کرتی ہیں؟ متشابہات کی. مثال کے طور پہ سورہ قیامت کی آیت نمبر 22 ہے، وجوہ یومئذ ناظرہ، اس دن بہت سے چہرے شاداب ہوں گے، الی ربھا ناظرہ، اپنے رب کی طرف دیکھ رہے ہوں گے. اس دن بہت سے چہرے شاداب ہوں گے. سورہ قیامت کی آیت نمبر 22، الی ربھا ناظرہ، اور اپنے رب کی طرف دیکھ رہے ہوں گے. اس دیکھنے سے مراد کیا ہے؟ اس دیکھنے سے مراد کیا ہے؟ ناظرہ سے مراد کیا ہے؟ آیا ظاہری آنکھوں سے دیکھنا ہے یا باطنی آنکھوں سے دیکھنا ہے؟ بس دیکھنے کے دو مستاق ہیں. دیکھنے کے لفظ مانا ذہن میں، مستاق باہر جو خارج میں ہے. مستاق کہاں ہوتا ہے؟ جس چیز کا مفہوم آ جائے آپ کو وہ ذہن میں، اور باہر جو چیز ہو اسے کیا کہیں گے؟ مستاق. مثال کے طور پہ آپ کے ذہن میں انسان ہے، آپ کے ذہن میں کیا ہے؟ مفہوم انسان ہے. یہ کون بیٹھے ہوئے ہیں؟ مستاقات بیٹھے ہوئے ہیں. یہ انسان کے کیا ہیں؟ مستاقات ہیں. بس مفہوم ذہن میں ہے، ذہن میں اس کی جگہ ہے، اور مستاق کہاں ہے؟ باہر خارج میں. ٹھیک، اب آیا وجوہ یومئذ ناظرہ الی ربھا ناظرہ، اپنے رب کی طرف دیکھ رہے ہوں گے. یہ دیکھنے سے مراد کیا ہے؟ آیا ظاہری آنکھیں ہیں یا دل سے دیکھنا ہے؟ جس طرح امام زین العابدین علیہ السلام فرماتے ہیں کہ انسان کے لیے چار آنکھیں ہیں، دو ظاہری آنکھیں اور دو باطنی آنکھیں. کس سے ہم خداوند عالم کو دیکھیں، ظاہری آنکھوں سے یا باطنی آنکھوں سے؟ بس یہ آیت متشابہ ہے. اس کو حل کون کرے گی؟ ایک اور آیت سورہ انعام کی آیت نمبر 103 آ کے اس کو حل کرے گی. لا تدرک الابصار وهو يدرك الابصار، آنکھیں اسے نہیں دیکھ سکتی ظاہری، لیکن وہ آنکھوں کو درک کرتا ہے، دیکھتا ہے. 103 انعام، سورہ انعام کی آیت نمبر 103 جو محکم آیت ہے وہ کس کو حل کرتی ہے؟ متشابہ آیت جو سورہ قیامت کی آیت نمبر 22 ہے، اس دیکھنے کے مستاق کو بتاتی ہے کہ ظاہری آنکھ نہیں دیکھ سکتی اسے خداوند عالم کو، بلکہ کون سی آنکھ دیکھے گی؟ دل کی آنکھ، باطنی آنکھ. بس قرآن کریم کی جو متشابہات ہیں ان کو اگر پلٹایا جائے کس کی جانب؟ محکمات کی جانب، تو محکمات ان کی مائیں بنتی ہیں اور ان کی تربیت کرتی ہیں، ان کی اصلاح کرتی ہیں. اب عرفاء آ کے کہتے ہیں کہ ان محکمات کی بھی ایک محکم آیت ہے، ان محکمات کی بھی ایک کیا ہے؟ محکم آیت ہے، محکمات کو بھی ایک محکم کی ضرورت ہے، ایک محکم آیت کی ضرورت ہے. علامہ طباطبائی فرماتے ہیں کہ اگر قرآن کی نظر میں اصول دین پوچھنے چاہتے ہو مجھ سے کہ اصول دین کتنے ہیں، تو وہ ایک ہے، وہ ہے توحید. توحید اصول دین میں سے ہے. توحید کیا ہے؟ اصل ہے ہر چیز کی، نبوت، امامت، قیامت، عدالت اور فروع دین، ان تمام کی اصل کیا ہے؟ توحید ہے. توحید مرکز ہے ہر چیز کی. یعنی اگر امامت توحید کے بغیر ہو تو وہ امامت کسی کام کی نہیں، نبوت توحید کے بغیر ہو تو وہ نبوت کسی کام کی نہیں. بس توحید اصل ہے ہر چیز کی، مرکز ہے. بس محکمات کی بھی اصل توحیدی آیت ہونی چاہیے. وہ کون سی آیت ہے؟ کہتے ہیں عرفا لیس کمثلہ شیئن، اس کے جیسا کوئی نہیں، نہ صفات میں، نہ ذات میں، نہ افعال میں. یہ محکم آیت باقی تمام آیات کی محکمات ہے. تمام محکمات آیات کی محکم ہے، تمام محکمات آیات کی کیا ہے؟ محکم ہے. بس لیس کمثلہ شیئن، ہاں جی سورہ، یہ میں نے نہیں لکھا، لیس کمثلہ شیئن، اس کے جیسی کوئی چیز نہیں، یعنی نہ صرف لیس کمثلہ شیئن، اس کے جیسی کوئی چیز نہیں، اس کے جیسی کوئی شے نہیں. ٹھیک، بس یہ خود محکمات کی محکم آیت ہے، لیس کمثلہ شیئن، اس کے جیسی کوئی چیز نہیں. بس مفسر کو پہلے کیا چیز آئے، مفسر پہلے کیا چیز جانے؟ سب سے پہلے مفسر توحید کا عالم ہو. تبھی کہا علی علیہ السلام نے اول الدین معرفت، دین کی ابتدا، دین کی اساس، دین کی بنیاد، پہلی چیز جہاں سے آپ دین کی شروعات کرنا چاہتے ہیں وہ توحید ہے، معرفت خدا ہے. بس محکمات کی بھی اصل کیا ہے، محکمات کو بھی کہاں پلٹانا ہے؟ ایک محکم آیت کی طرف. وہ محکم آیت کون سی ہے؟ لیس کمثلہ شیئن. اب سوال یہ ہے کہ یہ آیت، یہ والی آیت، ہو الذی انزل علیک الکتاب منہ آیات محکمات، علامہ طباطبائی فرماتے ہیں کہ یہ آیت متشابہ ہے یا محکم ہے، کیا ہے؟
محکم.
احسنتم، محکم ہے. اگر یہ آیت متشابہ ہو جائے گی، باقی سارا قرآن متشابہ ہو جائے گا. اگر یہ آیت محکم ثابت ہو، اس آیت کا محکم ثابت ہونا ضروری ہے، اس کیونکہ یہ آیت بتاتی کیا ہے کہ قرآن میں محکمات ہیں اور متشابہات ہیں. متشابہات کو محکمات کی طرف پلٹاؤ تو وہ متشابہات بھی کیا بن جائیں گی؟ محکمات بن جائیں گی. بس یہ آیت اگر متشابہ ہو جائے، غیر واضح ہو جائے، تو پورا قرآن کیا ہو جائے گا؟ غیر واضح ہو جائے گا. بس اس آیت کا محکم ہونا، ہاں مستحکم ہونا، واضح ہونا ضروری ہے. اب وأخر متشابهات، اب دیکھیے گا، اما الذين في قلوبهم زيغ، بس جب کے جن کے دلوں میں زیگ ہے، زیگ انحراف قلبی کو کہتے ہیں، انحراف قلبی، قلبی گمراہی، دلی گمراہی. اما الذين في قلوبهم زيغ فيتبعون ما تشابه منه ابتغاء الفتنه، بس وہ تنہا متشابہات کی پیروی کرتے ہیں، متشابہات کے پیچھے جاتے ہیں فتنے کو ایجاد کرنے کے لیے. بس انسان محکمات کی طرف متشابہات کو نہ پلٹائے، صرف تنہا متشابہات کو دیکھے تو گمراہی اس کے نصیب میں ہے، غلط تفسیر اس کے نصیب میں ہے، غلط تاویل اس کے نصیب میں ہے. بس صحیح تاویل آئے گی کہاں سے؟ جب انسان متشابہات کو پلٹائے گا کہاں؟ محکمات کی جانب. ہاں جی، بس متشابہات کو تنہا دیکھنا صحیح نہیں، کیونکہ متشابہات کو تنہا دیکھیں گے تو انحراف قلبی پیدا ہوگا، غلط تعویل ہوگی، غلط تفسیر ہوگی، اور جو غلط تفسیر کرے گا اس کا ٹھکانہ کیا ہے؟ حتیٰ کہ روایات میں اگر آئیں، روایات میں یہ کہا گیا ہے کہ اگر کوئی شخص صحیح تفسیر کر رہا ہو، صحیح تفسیر کر رہا ہو لیکن قواعد قرآن کو نہ جانتا ہو غلط ہے، صحیح تفسیر کر رہا ہو لیکن قواعد قرآن کو نہ جانتا ہو غلط ہے۔ اس آیت کی تو صحیح کر دی لیکن بعض آیات کی غلط بھی کر سکتا ہے کیونکہ قواعد اس کے پاس نہیں ہے۔ بس سب سے پہلی چیز کیا ہے تفسیر کرنے کے لیے؟ قواعد کو جاننا ضروری ہے۔ اس میں سے سب سے اہم ترین قاعدہ کون سا ہے؟ توحید۔ سب سے اہم ترین قاعدہ قرآن کا کون سا ہے؟ توحید۔ کے توحید انسان کو آنی چاہیے۔ بس محکمات کی اصل جو ہم نے کہا لیس کمثلی شیئن، بس محکمات کی اصل بھی ہے ایک محکم آیت، تو اس کو جاننا ضروری ہے، انسان اس کو جانے۔ اب قرآن میں محکمات ہیں، متشابہات ہیں، یہاں سے قرآن حق ہے۔ پہلے ہم ثابت کر کے آئے ہیں کہ قرآن کیا ہے؟ حق ہے۔ حق کی ہو جائیں گی آپ کے پاس دو قسمیں، ایک حق کے واضح ہے، ایک حق غیر واضح ہے۔ ایک حق واضح ہے، ایک حق غیر واضح ہے۔ باطل سر کہاں کب اٹھاتا ہے؟ ہاں احسن تم، باطل حق کے بغیر نہیں اٹھ سکتا، نہیں سر اٹھا سکتا۔ اور باطل کون سے حق کا سہارا لیتا ہے؟ نہ واضح حق کا، غیر واضح حق کا۔ جو لوگوں کے درمیان غیر واضح ہو اس سے سہارا لیتا ہے اور اٹھتا ہے اور دوبارہ جنم لیتا ہے۔ بس ذہن میں رکھیے گا، حق کی دو قسمیں ہیں، جیسے محکم واضح اور متشابہات غیر واضح۔ بس یہ غیر واضح واضح کب بنیں گی؟ جب آپ حق کے واضح کی طرف انہیں پلٹائیں گی۔ بس باطل سہارا کن کا لیتا ہے؟ ہاں غیر واضح کا، متشابہات کا۔ ٹھیک، اب تاویل سے کیا مراد ہے؟
تاویل جو چیز ہوئی بھی ہو، اس کو ایز اٹ از، جو جس کا وجود رکھتا ہو، جس پہ واقعہ ہوا ہوا۔
ایک تفسیر ہے، ایک تفسیر ہے۔ ہاں صحیح کہہ رہی ہیں، اگرچہ علمی زبان میں اسے کہتے ہیں حقیقی مستاق۔ حقیقی مستاق، حقیقی مستاق کے خارجی انسان کو پتہ چلے۔ تفسیر دو چیزوں میں ہوتی ہے، لفظ اور معنی کا پتہ چل جائے آپ کو، یہ تفسیر ہے۔ لفظ اور معنی کا آپ کو علم ہو جائے اسے تفسیر کہتے ہیں۔ تاویل کسے کہتے ہیں؟ کہ مستاق کا پتہ چل جائے۔ مثال کے طور پہ آپ کو پتہ چل جائے انما یرید اللہ لیذہب عنکم الرجس اہل البیت، یہ اہل بیت کہ اہل بیت کے مستاق کون لوگ ہیں؟ آپ کو پتا چل جائے پنجتن ہیں۔ پنجتن جب آپ کو پتا چل گیا، یہ تاویل ہے، یہ مستاق حقیقی آپ کو پتا چلا۔ بس ذہن میں رکھیے گا، بس تاویل سے مراد کیا ہے؟ مستاق حقیقی، مستاق خارجی، مستاق خارجی آپ کو معلوم ہو جائے۔ مثال کے طور پہ انما ولیکم اللہ ورسولہ والذین آمنوا الذین یقیمون الصلاۃ ویؤتون الزکاۃ وہم راکعون، یہ کون سے افراد ہیں، یہ کون سے اولیاء الہی ہیں جو رکوع میں زکاۃ دیتے ہیں؟ آپ کو معلوم ہو جائے کہ اس سے مراد علی علیہ السلام ہے۔ یہ ہے تاویل، حقیقی مستاق آپ کو پتہ چل جائے۔ ٹھیک، اب تاویل سے مراد حقیقی مستاق خارجی ہے، اس تاویل کا علم کس کس کے پاس ہے؟ ہاں جی، ایک تاویل، وما یعلم تاویلہ الا اللہ، خداوند عالم، والراسخون فی العلم۔ راسخ کہتے ہیں پختہ، مضبوط، مضبوط ہو فی العلم، علم میں۔ بس راسخون فی العلم کون ہے؟ راسخون فی العلم کہا، یقولون آمنا بہ، وہ کہتے ہیں ہم ایمان لے آئے ہیں اس پر، کل من عند ربنا۔ بس راسخون کے پاس دو چیزیں ہیں، کون کون سی؟ ایک علم، ایک ایمان۔ علم اور ایمان سے انسان کیا بنتا ہے؟ راسخون بنتا ہے۔ ایک علم، ایک ایمان۔ بس علم اور ایمان جب انسان میں آئے تو وہ راسخون فی العلم کے دائرے میں آتا ہے۔ بس اس کے دائرے میں آ جانا کا یہ نہ سمجھیے گا کہ ہم ان جیسے ہو جائیں گے، بلکہ راسخون فی العلم کے مراتب بڑے ہیں۔ کوئی محمد اور آل محمد راسخون فی العلم ہے محمد اور آل محمد, ان کا رتبہ بالاتر ہے اس جہاں میں, یہ نہ سمجھ لیجئے گا کہ ہم ان جیسے بن جائیں گے, نہیں, بلکہ اگر ہم تاویل حاصل کریں گے تو کن سے حاصل کریں گے؟ انہی سے حاصل کریں گے, قرآن سے حاصل کریں گے اور ان سے حاصل کریں گے. قرآن بھی ہمیں تاویل دے گا, اللہ سے مراد کیا ہے؟ خدا دے گا ہمیں تاویل کا علم, اور محمد اور آل محمد. تبھی زیارت جامعہ کبیرہ میں بہت ساری صفات کہیں, حفظت اسرار اللہ, خداوند عالم کے اسرار کے محافظ. حافظ کسے کہتے ہیں؟ محافظ کسے کہتے ہیں؟ ہاں جی, یہ تو لفظی معنی ہے. حافظ کا معنی ہے کہ ایسا شخص جو چیز کو ضائع ہونے, تلف ہونے سے بچائے, تحریف ہونے سے بچائے, اسے حافظ کہتے ہیں. اسے کیا کہتے ہیں؟ حافظ کہتے ہیں. ایک یہ صفت ائمہ کی بیان ہوئی ہے, ایک یہ کہا گیا ہے ترجمان لوحی ہی, خداوند عالم کے وحی کے ترجمان کون ہیں؟ اہل بیت علیہ السلام, محمد اور آل محمد. بس محمد اور آل محمد ترجمان ہیں, یعنی ترجمانی کرتے ہیں قرآن کریم کی, قرآن ناطق ہیں یہ لوگ. یا کہا گیا ہم علت کتاب اللہ, یہ کتاب خدا کے بوجھ کو اٹھانے والے ہیں. حامل کسے کہتے ہیں؟ حامل اور قاری میں فرق بتایا ہم نے, حامل وہ ہے جو عمل اور اخلاق قرآن سے آراستہ ہو, قاری وہ ہے جو صرف قرآت کر رہا ہو, عمل اور اخلاق سے آراستہ نہ ہو. بس راسخون فی العلم کون سے ہیں؟ جو طہارت رکھتے ہوں. قرآن کریم نے کہا لا یمسہ الا المطہرون, نہیں وہ اسے سمجھتے مگر کون؟ متحر لوگ. یہ متحر کا مستاق بھی بتایا سورہ احزاب کی آیت نمبر 33 میں کہ انما یرید اللہ لیذہب عنکم الرجس اہل البیت ویطہرکم تطہیرا. بس مصداق بھی بتا دیا. بس راسخون فی العلم بنتا کیسے ہے؟ علم آئے اور ایمان آئے. الذین یتلون حق تلاوتہ, جو لوگ حق کے تلاوت ادا کرتے ہیں, اور اولئک یؤمنون بہ, اور وہ لوگ اس پر ایمان لاتے ہیں, یہ حاملان کتاب بن سکتے ہیں. حاملان کتاب کون بن سکتا ہے؟ جو بوجھ اٹھائے, ایمان لے آئے, حق کے تلاوت ادا کرے, حق کے تلاوت ادا کرے. بس یہ کہا کہ متشابہات کو اگر اپنی اصل سے کاٹ دیا جائے تو وہ واضح نہیں ہوں گی, وہ واضح نہیں ہوں گی. اور یہ واضح بناتا کون ہے, انہیں تاویل ان کی صحیح کرتا کون ہے؟ راسخون فی العلم. خداوند عالم کے بعد کن کا درجہ ہے؟ راسخون فی العلم کا. یہ راسخون فی العلم بنے کیسے؟ کہ علم آیا اور ایمان آیا. یقولون آمنا بہی کل من عند ربنا, ہر ایک خداوند عالم کی طرف سے ہے. ذہن میں رکھیے گا, اہل سنت کا نظریہ یہ ہے کہ متشابہات کبھی بھی واضح نہیں ہو سکتی. متشابہات سے انسان گمراہ ہو سکتا ہے, اس وجہ سے متشابہات کی تفسیر کیجئے ہی نہ. جب متشابہات گمراہ کریں تو نعوذ باللہ قرآن ہادی ہو سکتا ہے. یہ سب سے بڑا الزام ہے کہ متشابہات واضح نہیں. نہیں نہیں نہیں, متشابہات کا حل اگر موجود نہ ہو تو نعوذ باللہ خداوند عالم نے گویا خود بندوبست کیا انسان کو گمراہ کرنے کا. کبھی نہیں ہو سکتا کہ جو ہادی ہو وہ گمراہ کرے. بس خداوند عالم نے متشابہات کے حل کرنے کا طریقہ بھی بتایا کہ متشابہات کی کون ہیں, امہات کون ہیں؟ محکمات. ٹھیک, اب وما یذکر الا اولی الالباب, نہیں نصیحت لیتے, نہیں ذکر لیتے مگر صاحبان عقل. لب الباب لب کی جمع ہے, لب کہتے ہیں عقل کو, لب کہتے ہیں عقل کو. عقل ایک مہم ترین چیز ہے اس جہاں کی, عقل ایک مہم ترین چیز ہے اس جہاں کی. بڑی آیات میں شمار ہوتا ہے اس کا, عقل کا. تبھی روایات میں کہا گیا کہ من لا عقل لہ لا دین لہ, جس کے پاس عقل نہیں اس کے پاس دین نہیں. جناب جبرائیل جناب آدم کے پاس تین چیزیں لے کر آئے, عقل, دین, حیا. کہا کہ ان میں سے ایک چنیے آپ. जनाबे आदम ने अकल को चुना, जब अकल को चुना तो हया और दीन भी अकल के साथ जाने लगा। जनाबे जिब्राइल ने कहा कि ये क्यों, कहा कि जहां अकल होगी वहां हम होंगे, हम हमारी शान यह है कि हम अकल के साथ रहें। बस वो साथ, उसके बाद जनाबे जिब्राइल ने परवाज की और कहा कि तुम्हारी शान यह है ए अकल के तुम्हारे साथ हया और दीन साथ हो। बस लवाजमाते अकल क्या है, दीन और हया, लवाजमाते अकल क्या है, दीन और हया। बस नसीहत कौन लेता है, जाकिर कौन बनता है, साहेबान अकल, साहेबान अकल जाकिर बनते हैं, नसीहत लेते हैं। और इस जिक्र से आता क्या है, इस जिक्र से आता क्या है, अल्लज़ीना आमनु व तत्मइन्नु कुलूबुहुम बिज़िक्रिल्लाह अला बिज़िक्रिल्लाह तत्मइन्नुल कुलूब। याद रखो कि खुदा के जिक्र से ही दिल क्या होते हैं, मुतमईन होते हैं। बस इंसान जब जाकिर बने तो मुतमईन हो जाता है। कौन सा मुतमईन, या अय्यतुहन नफ्सुल मुतमईन्ना, ए नफ्से मुतमईन्ना इरजी इला रब्बिक, तू पलट अपने रब की जानिब। ऐसा जाकिर जो पलटे सिर्फ खुदावंदे आलम की तरफ, जो सिर्फ देखे खुदावंदे आलम की खुशी को, खुशनुदी को, रिजा को। बस जहन में रखिएगा, जाकिर कोई आम सा मफहूम नहीं है। जाकिर कुरानी लिहाज से अल्लामा तबताबाई जाकिर की तारीफ करते हैं कि जाकिर यानी जो मुकदमे से नतीजे तक पहुंचे उसे जाकिर कहते हैं। मुकदमा इल्म, नतीजा ईमान। मुकदमा इल्म यहां बताया, ये जाकिर कौन है, रासिखून फिल इल्म है ना जाकिर, ये जाकिर देखेगा, देखिएगा अर्रासिखून फिल इल्म वमा यअलमु तावीलहु इल्लल्लाह वर्रासिखून फिल इल्म। बस इल्म आया इनके पास और यकूलूना आमन्ना बिही, मुकदमा इल्म आया, नतीजा क्या हुआ, नतीजा क्या निकला, क्या कहा उन्होंने, आमन्ना बिही, ये नतीजा। इल्म के बाद उन्होंने फरमाया आमन्ना बिही कुल्लुम मिन इंद रब्बिना, हर एक हमारे खुदावंदे आलम की तरफ से। बस इंसान तज़क्कुर से मुराद क्या है, जाकर से के अल्लामा तबताबाई फरमाते हैं कि मुकदमे से नतीजे तक पहुंचना। मुकदमा क्या है, इल्म, नतीजा क्या है, ईमान। अल्लामा तबताबाई फरमाते हैं, रागिब इस्फहानी फरमाते हैं कि जाकिर से मुराद है किसी की वो शख्स जो हकीकत, किसी चीज की हकीकत तक पहुंचा हो।
इसका मतलब जाकिर रासिखून
हुआ। हाँ जी, रासिखून हुआ, रासिखून जो हकीकत तावील को जानते हैं, हाँ जी, हकीकत कुरान को जानते हैं, हकीकत कुरान मिस्ताक हकीकी को जानते हैं, मिस्ताक हकीकी को जानते हैं। बस राघव इस्फहानी कहते हैं कि जाकिर से मुराद है कि किसी चीज की हकीकत तक पहुंचने वाला, किसी चीज की हकीकत तक। तभी सूरह आले इमरान की आयत नंबर 191 है, अल्लज़ीन यज़कुरून अल्लाह, जाकिरीन है कौन से, जो याद करते हैं खुदावंदे आलम को, किया मऊआ को उदन, खड़े होके बैठे हुए, वाला जुनूब हिम, और अपने पहलू पे लेटे हुए, वो ये तफक्करू नफी खल्क समावात वल अर्ज, और तफक्कुर करते हैं आसमानों और जमीन की खिलकत में, कहते क्या है, रब्बना मा खलक तहाजा बातिला, ए खुदा इस जहां को तूने बातिल खलक, बातिल पैदा नहीं किया। बस जिक्र इंसान को पहुंचाए कहां, जिक्र इंसान को पहुंचाता है इत्मीनान की तरफ। इत्मीनान इंसान को पहुंचाए कहां, इत्मीनान इंसान को बंदगी में ले आता है, फद खुलीफी इबादी इरजी इला रब्बिक, तू पलट अपने रब की जानिब, उसके बाद किस में दाखिल हो जा, फद खुलीफी इबादी, मेरे बंदों में दाखिल हो जा। जब इंसान बंदगी खुदा में आ जाए उस वक्त क्या होगा, सूरह फजर की आयत नंबर 42 बताती है कि खुदावंदे आलम शैतान से मुखातब होकर फरमाता है कि मेरे बंदों पे तू कभी भी गलबा नहीं पा सकता। जब इंसान इबादी बन जाए, मिस्ताके इबादी बन जाए, तो उस वक्त कभी भी शैतान गालिब नहीं आ सकता। गोया अगर वाजे करें तो सिरात मुस्तकीम पे आ जाता है, कहीं अमदन भी गलती नहीं हो सकती, सहवन भी गलती नहीं हो सकती, सिरात मुस्तकीम पे आ जाए, अंबिया के रास्ते पे आ जाता है इंसान। बस जिक्र इंसान को पहुंचाए कहां, नफ्से मुतमैना की तरफ, कुलूबे मुतमैना की तरफ, कल्बे मुतमैन इंसान बन जाता है, आ जाता है इबादे बंदगी खुदा में अब्द बन जाता है। अब्द जब बन जाए तो कोई गुमराही वाला शख्स, कोई गुमराही वाला वाली चीज उस पर गलबा नहीं पा सकती। बस शैतान कभी भी उस पर गलबा हासिल नहीं कर सकता। तभी कहा इन्ना इबादी लई सलका लईम सुल्तान, ए शैतान मेरे बंदों पे तू कभी भी गलबा नहीं पा सकता। बस जिक्र इंसान को इस मत तक ले जाता है। बस रासिकून फिल इल्म क्या हैं? जाकिरीन हैं, साहिबान अकल हैं, बंदे हैं, खुदावंद आलम के बंदे हैं। अब सवाल, हमने कहा कि तावील इंसान को समझ कब आएगी? तावील इंसान को समझ उस वक्त आएगी जब तहारत जाहिरी और मानवी उसके पास होगी। जब तहारत मानवी क्या है, पहले भी बयान किया कि तहारत मानवी के लिए हमने तीन मराहिल से गुजरना होगा, तखल्ली, तहल्ली, तजल्ली। तहारत जाहिरी क्या है? सफाई निस्फ ईमान है, ये सुनते होंगे आप, सफाई निस्फ ईमान है। तहारत मानवी क्या है, बातनी क्या है? कि इंसान की रूह, इंसान का दिल पाकीजा हो जाए, बुरी सिफात को निकाले, सही सिफात को, फजीलत वाली सिफात को अपने अंदर डाल दे, अपने अंदर डाल के फिर उससे जो सिफात उसने डाली हैं उससे नूर भी जाहिर हो, तजल्ली भी हो। ठीक है, रसूल अकरम फरमाते हैं कि अगर शयातीन बनी आदम के दिल पे ना मंडलाते तो ये आलम मलकूत का नजारा कर रहा होता। अगर शयातीन इंसान के दिल पे ना मंडलाते तो ये आलम मलकूत का मुजाहरा करता, आलम मलकूत को देखता, नजारा करता। तभी आगा काजी तबाताबाई फरमाते हैं कि जो शख्स नमाज वक्त पे पढ़े, अव्वल वक्त पे पढ़े, अव्वल वक्त पे जो शख्स नमाज पढ़ेगा वो आलम मलकूत का मुजाहरा कर सकता है। बस इंसान यहां आलम मलकूत का मुजाहरा करने लगे, भलाई को अंजाम दे तो उसे जन्नत महसूस होने लगे, बुराई की तरफ बढ़ने लगे तो उसे आग लगने लगे। सुम्मल तरवुन्नहाई नल यकीन, फिर तुम उसे अपनी यकीन की आंखों से महसूस करो। बस इंसान अगर जहन्नम को देखे तो उसे नजर क्या आए, उसे इंसान अगर गुनाह को देखे तो उसे नजर क्या आए, आग नजर आए, जहन्नम नजर आए। बस रासिखून फिल इल्म कौन से लोग हैं? जो जाहिरी और कल्बी तौर पे खुदा के इरादे को बजा लाते हों, पाक हों, खुदा जिनके जाहिरी आजा भी इरादा इलाही पे चलते हों, जिसके बातनी आजा भी इरादा इलाही पे चलते हों, जाहिरी आजा भी इरादा इलाही पे के तहत और बातनी आजा भी इरादा इलाही के तहत। यदुल्ला, ऐनुल्ला, वजहुल्ला, इमाम ज़माना अलैहिस्सलाम फरमाते हैं पाकीज़ा दिल जब इंसान का बन जाए तो वो खुदा के इरादे की जगह बन जाता है। इमाम ज़माना फरमाते हैं कुलूबुना ओयतुन लिमशीयतिल्लाह, हमारे दिल ज़र्फ़ हैं खुदावंद आलम की मशीयत के। फ़ैज़ा शाअ शेना, जब वो चाहता है हम चाहते हैं, जब खुदावंद आलम चाहता है हम चाहते हैं, यानी खुदावंद आलम जब इरादा करता है तो हम भी क्या करते हैं, इरादा करते हैं। अब हुवल्लज़ी अंज़ला अलैकल किताब मिन्हु आयातुन मुहकमातुन हुन्न उम्मुल किताब व उखरु मुतशाबिहातुन फअम्मल्लज़ीना फी कुलूबिहिम ज़ैगुन फयत्तबिऊना मा तशाबा मिन्हु इब्तिगा अल्फितनति व इब्तिगा तावीलिहि व मा यअलमु तावीलहु इल्लल्लाह वर्रासिखून फिल इल्म। यहां से शुरू हो जाता है कलाम रासिखून फिल इल्म का। يقولون آمنا به كل من عند ربنا وما يذكر الا اولو الالباب। उसके बाद दोबारा रासिखून फिल इल्म का कलाम, रब्बना ला तुज़िग कुलूबना बाद इज़ हदैतना व हब लना मिन लदुनका रहमतन इन्नका अंतल वहाब। यहां भी कॉल जारी है रासिखून फिल इल्म का। रासिखून फिल इल्म सबसे पहले अपनी दुआ में किसका नाम लेते हैं? रब्बना। रासिक, किस इल्म में रासिक हैं ये लोग, कौन सा इल्म है जो जिसमें ये रासिक हैं? इल्म तौहीद में। रब्बना पहला नाम लेके खुदावंदे आलम का, कि खुदावंदे आलम हमारे वजूद पे सिर्फ तसर्रुफ का हक कौन रखता है, हाँ रब्बना, रासिक है तौहीद में कि तू ही हमारे आज़ा पे भी, ज़ाहरी आज़ा पे भी, जवारे पे भी, जवाने पे भी तू ही तसर्रुफ़ रखता है। रब्बना ला तुज़िग़ कुलूबना बाद इज़ हदैतना, कज ना बना हमारे दिलों को बाद इसके बाद के जब तूने हिदायत की। क्यों ये दुआ क्यों? इंसान नेमत के मिलने में भी मोहताज है खुदावंदे आलम का, नेमत के मिलने में भी मोहताज है खुदावंदे आलम का, नेमत दायमी रहे बाकी रहे उसमें भी मोहताज है खुदावंदे आलम का। बस यहां रासिखून फिल इल्म क्या कह रहे हैं कि ए खुदा तूने रासिखून फिल इल्म तो बनाया हमें, लेकिन इस दर्जे को बाकी भी रख, हमेशगी के लिए रख। तभी का ला तुज़िग़ कुलूबना बाद इज़ हदैतना, कज ना बना हमारे दिल बाद इज़ हदैतना, ये मर्तबा हमसे वापस ना ले। इस मर्तबे को दायमी रखने में भी हम मोहताज हैं तेरे, हमेशा चाहिए ये मर्तबा हमें। ला तुज़िग़ कुलूबना बाद इज़ हदैतना वहब लना मिन लदुनका रहमतन वहब लना। यहां देखिएगा बड़ी ताकीदें आई, हब हब का माना है तू अता कर, तू दे। लना हमें मिल लदुनका अपने पास से, दोबारा कह दिया तू दे काफी था, लेकिन मिल लदुन का भी कहा, यानी हमें और किसी से कोई गरज नहीं, सिर्फ लेना है तो किससे लेना है, सिर्फ मांगना है तो किससे मांगना है, दे कौन सकता है सिर्फ। आगे और बता दिया, आखिर में देखिएगा इन्नका अंतल वहाब, तो जी से क्यों मांग रहे हैं, क्योंकि तू ही अता करने वाला है, तू ही देने वाला है। हिबा किसे कहते हैं, वहाब किसे कहते हैं? वहाब जो कोई नेमत दे और उसका एवज ना ले। वहाब किसे कहते हैं? जो कोई नेमत दे और उसका एवज ना मांगे। कौन है जो एवज नहीं मांगता खुदावंदे आलम? बस कहा हब लना मिन लदुनका रहमतन, तू हमें दे अपने पास से हमें रहमत, बेशक तू ही अता करने वाला है, तू ही देने वाला है। बस देने वाला, बस ये रासिखून फिल इल्म किस में ज्यादा रासिख हैं? तौहीद के इल्म में ज्यादा रासिख हैं। अब सवाल ये है कि ये जो रहमतन है, आयत में देखिएगा रहमतन को नकरा लाया गया, इस रहमत से मुराद क्या है? अब सवाल यह है कि खुदावंदे आलम बंदे को देता कैसे है, खुदावंदे आलम के देने का मयार क्या है? पहले यह सवाल हल कर दें, उसके बाद रहमतन के पास आते हैं। रहमतन से मुराद खास रहमत है। खुदावंदे आलम का देने का मयार क्या है? आदिल की तारीफ क्या है? खुदावंदे आलम के लिए आदिल की तारीफ ये नहीं कर सकते कि हर हकदार को अपना हक देने वाला। क्यों? क्योंकि बंदे का कोई हक नहीं बनता खुदावंदे आलम पे। आदिल क्या है? आदिल से मुराद ये है, खुदावंदे आलम की अदालत से मुराद ये है, हर सलाहियत वाले को उसकी सलाहियत के मुताबिक देने वाला, हर काबिलियत वाले को उसकी काबिलियत के मुताबिक देने वाले को आदिल कहते हैं। हम अगर हर हकदार को हक अदा करें तो हम आदिल हैं, ना कि खुदावंदे आलम। खुदावंदे आलम बंदा खुदावंदे आलम पे कोई हक नहीं रखता। है कोई हक बंदे बंदे का? नहीं, बंदे का कोई हक नहीं। कतब अला नफ्स ही रहमा, उसने अपने ऊपर रहमत को खुद वाजिब किया हुआ है, ना कि बंदे का हक बनता हो कि मुझे रहमत दे। बस बंदे का क्या काम कि वो कहे कि मुझे ये दे मुझे वो दे। बस हक आदिल क्या है? आदिल ये है, बस खुदावंदे आलम का देने का मयार क्या है हमने बताया, हर एक को सलाहियत के मुताबिक देने वाले को आदिल कहते हैं। कुरान करीम कहता है अनजल मिनस समाए मान, उसने आसमान से पानी नाजिल कर दिया है, फसालत औदियतुन बिकदरहा, वादियां सैराब होती हैं अपनी वसत के मुताबिक। फत्तकुल्लाह मस्ततअतुम, तुम खुदा का तकवा इख्तियार करो जितनी तुम इस्तात रखते हो, जितना तकवा इख्तियार करोगे उतना मर्तबा तुम्हारा बढ़ता जाएगा, कोई सलमान मिन्ना अहलल बैत बन जाएगा, कोई उनसे कमतर होगा? बस इंसान की सलाहियत को मद्देनजर रखा जाता है इसमें कि इंसान की सलाहियत कितनी है, काबिलियत कितनी है, उसके मुताबिक उसे रहमत मिलती है। यहां रहमत से मुराद खास रहमत है, यहां रहमत से मुराद खास रहमत है। अब सवाल यह है कि इस रहमत को नकरा क्यों लाया गया? देखें, ये बता देता हूं मैं। एक दफा रासिखून फिल इल्म अर-रहमा ले आते, अलिफ लाम के साथ ले आते, खास बन जाता। एक दफा हाँ अर-रहमा लाया, रहमत से मुराद यहां रहमत है, क्या है, खास, इस वजह से कहा कि यानी रासिखून फिल इल्म मांग रहे हैं, इस लिहाज से खास नहीं है कि मोयन करके मांग रहे हैं, मोयन करके नहीं मांग रहे, बस एक दफा अलिफ लाम के साथ आके हम ले आए तो उससे मुराद है कि ये रहमत दे हमें तू, ये रहमत हमें चाहिए। अलिफ लाम के बगैर लाए तो मुराद ये है कि खुदा हमें क्या मालूम कि हमें सबसे ज्यादा कौन सी रहमत की जरूरत है। तवाज़ो इंकिसारी कि हमें क्या मालूम कि हमें सबसे ज्यादा किस रहमत की जरूरत है। जनाब ज़करिया की दुआ देख लीजिएगा, जब जनाब मरियम के मकाम पे आए और कहा हबली मिल्लदुन का ज़ुर्रियतन तय्यबा, पाकीज़ा औलाद अता फरमा, कोई बेटे और बेटी का नाम लिया, बंदा के ये कहता है कि पाकीज़ा औलाद दे, चाहे बेटी हो या तू ज्यादा जानता है। उसके बाद कहा कि खुदावंद आलम की तरफ से फरिश्ता आया, कहा कि हमने तुम्हें गुलाम की बशारत दी है, गुलाम यानी बेटा, गुलाम अरबी में किसे कहते हैं, बेटे को कहते हैं, गुलाम की बशारत दी है। बस बंदा जो मारफत खुदा रखता है वो मुअय्यन करके खुदावंद आलम को नहीं बताता कि ये रहमत मुझे चाहिए। ऐलान क्या कर रहा होता है कि मुझे इतना इल्म कहां से आ गया कि मुझे ये पता हो कि सबसे ज्यादा रहमत ये मुझे चाहिए, तू ही ज्यादा जानता है। बस पहला नुक्ता क्या है, पहला नुक्ता यह है कि ए खुदावंद आलम मेरा हक क्या बनता है तेरे ऊपर कि मैं मुअय्यन करके तुझे ये बताऊं, पहला मुअय्यन करके तुझे ये बताऊं कि मुझे बंदे का क्या हक बनता है खुदावंद आलम पे। दूसरा मुझे ये भी नहीं पता कि मुझे कौन सी रहमत की जरूरत है, तू ही ज्यादा जानता है। बस यहां बंदा इकरार कर रहा है अपनी बंदगी का कि खुदावंद आलम मेरा कोई हक नहीं बनता तेरे ऊपर, अगरचे तेरा मुकम्मल तौर पे मुझ पे हक बनता है। बस दो नुक्ते लिख लें, पहला बंदा ये चाहता है जो तू रहमत अता कर, ऐसा नहीं कि वो मुअय्यन करके मैं बताऊं तुझे, मैं अपने हक को जतलाऊं, मैं अपने हक को बताऊं। दूसरा बंदे को यह इल्म नहीं कि उसके लिए कौन सी रहमत की ज्यादा जरूरत है, कौन सी रहमत की ज्यादा जरूरत है। बस खुदावंद आलम को ही कह रहा है कि खुदावंद आलम तू ही मुझे बता कि मुझे किस रहमत की सबसे ज्यादा जरूरत है। बस इन्नका अंतल वहाब से मुराद क्या है कि एक खुदा हम तेरे अलावा और किसी को वहाब समझते ही नहीं, तेरे अलावा किसी और को वहाब समझते ही नहीं। वहाब वो है जो कोई नेमत दे और उस नेमत का कोई एवज ना मांगे, बस नेमत दे और एवज ना मांगे उसे वहाब कहा जाता है। सल्लल्लाहु अला मुहम्मदिन व अहले बैतिहि ताहिरीन।